सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको प्रस्तुति जनचासोका विविध विषयको अन्तर्क्रिया स्थलगत रेडियो बहस।
स्थलगत रेडियो बहस। नमस्कार, हार्दिक स्वागत छ स्थलगत रेडियो बहसमा। आजको स्थलगत रेडियो बहस पनि गत हप्ताकै कार्यक्रमको बाँकी भाग हो। चौतारा साँगाचोक गढी नगरपालिका सिन्धुपाल्चोकमा गरिएको स्थलगत बहसको बाँकी भाग आज तपाईँले सुन्न सक्नुहुन्छ। हामीले पूर्वाधार विकास, त्यस्तै विपद, कृषि, पर्यटन, स्वास्थ्य बीमा लगायतका नगरवासीका आवश्यकताका विषयलाई बहसमा समेटिरहेका छौँ। आजको बहसमा पनि सहकर्मी रीता तिमिल सिन्हा र म मनुका कुँवर छु। हामीसँग नगर प्रमुख कृष्ण प्रसाद सापकोटा हुनुहुन्छ, त्यस्तै उप प्रमुख सीता थापा हुनुहुन्छ, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे, त्यस्तै विपद शाखाबाट चिरञ्जीवी कटेल पनि हुनुहुन्छ। रेडियो नेपाल प्रोग्राम नामको युट्युब च्यानलबाट यो स्थलगत बहसको अघिल्लो भाग यहाँले सुन्न सक्नुहुन्छ। साथै यो कार्यक्रमलाई पनि रेडियो नेपाल प्रोग्राम युट्युब च्यानलमा राखिनेछ र यहाँले आफ्नो समय मिलाएर सुन्न सक्नुहुन्छ। आजको बहसले समग्र चौतारा साँगाचोक गढी नगरपालिकाको यो रेडियो बहसमा उठेका र उठ्ने विषयहरूको सम्बोधन पनि गर्नेछ। अब हामी चौतारा साँगाचोक गढी नगरपालिकामा गरिएको स्थलगत बहसको बाँकी अंश प्रस्तुत गर्दैछौँ।
प्रमुख ज्यूलाई मैले अहिले माइक दिन चाहे, तालिमहरू मार्फत महिलाको सशक्तिकरणको अवस्था कस्तो छ?
धेरै सफल पनि भएको छ जस्तो लाग्छ, समावेशी बनाउने सवालमा। भौतिक संरचनादेखि लिएर विकास निर्माण, बाटोघाटो, खानेपानी, सिंचाइ लगायतका विषयहरूमा काम गरिरहँदाखेरि पनि लैङ्गिक मैत्री र समावेशी हुनु आवश्यक छ। विशेष गरी अहिले समावेशी भनिसकेपछि हिजोको दिनमा महिला सहभागिता कति थियो, कति छ भनेर मूल्याङ्कन हुन्थ्यो। आज चाहिँ त्यसो भन्दा अझ बढेर दलितको उपस्थिति छ कि छैन, अपाङ्गता भएको व्यक्ति समुदायको उपस्थिति छ कि छैन, अहिले त बालबालिकाहरूको प्रतिनिधि चाहिँ सबै प्रक्रियाहरूमा चाहिन्छ भन्ने छ। कतिपय व्यावहारिक हिसाबमा र कतिपय कागजी हिसाबमा मात्रै भए पनि हामीले पुरा गरेका छौँ। हामीभित्र कमी कमजोरीहरू प्रशस्तै छन्, यसलाई सुधार गरेर लैजाने गरी हामी अगाडि बढेका छौँ। अब सबैजनाको जिज्ञासाको कुरा, अब यहाँ उपस्थित भएका मध्येलाई त सबैलाई सबै कुरा थाहा छ। अब खास गरी रेडियो नेपालको यही कार्यक्रमलाई केन्द्रित गरेर भन्नुपर्ने भयो, मैले तालिमको लागि मात्रै सीमित भएको छैन। न्यारेटिभ के हामीले स्थापित गर्न खोज्छौँ भन्दाखेरि, मैले गरेको तालिम असाध्यै राम्रो, अर्कोले गरेको तालिममा अलिअलि कमजोरी भएछ भन्छौँ तालिम गर्नेले। तालिम गर्दै नगर्नेले चाहिँ तालिम त चाहिँदै चाहिँदैन भन्नुहुन्छ। त्यो आफ्नो आफ्नो बुझाइ हो, तर अधिकतम उपयोग गर्ने कुरामा हामीले कोसिस गरेका छौँ र धेरै ठाउँहरूमा सफल पनि भएका छौँ। गलैँचा बुनाइबाट पनि आज धेरै महिला दिदीबहिनीहरू आत्मनिर्भर हुनुभएको छ। गत आर्थिक वर्ष लगायतका अगाडिका आर्थिक वर्षहरूमा पनि धेरै बाख्रा वितरण गर्यौँ। बाख्रा पालनबाट पनि उहाँहरूले जीविकोपार्जनमा आफ्नो खुट्टामा उभिन सफल हुनुभएको छ। सिलाइलाई अलिकति स्तरीकृत गर्नको लागि एडभान्स तालिमहरू सञ्चालन गर्यौँ र त्यतिले मात्रै पुग्दो रहन्छ। अलिकति व्यवसाय प्रवर्धनको लागि अनुदानमा प्रविधिहरू होइन औजारहरू पनि दियौँ भन्ने कार्यक्रम पनि हामीले लगातार 2 वर्ष कार्यान्वयन गर्यौँ। कार्यान्वयनको कार्यक्रम राख्नु मात्रै राम्रो कुरा हुँदो रहेनछ, कार्यक्रम कार्यान्वयनको चुनौती चाहिँ अलि धेरै हुँदो रहेछ। खास गरी प्रशासनिक हिसाबमा कतिपय खरिदका कुराहरू, कतिपय उपभोक्ता समितिलाई हस्तान्तरण गर्ने व्यक्तिको फर्मलाई हो कि सहकारी अथवा समूहलाई हो कि भन्ने कुरामा कार्यान्वयनमा चाहिँ अलिकति जटिलता हुने रहेछ काम गर्दै जाँदाखेरि, त्यसलाई पनि हामीले कार्यान्वयन गर्यौँ। अब पछिल्लो समय उत्पादन वृद्धिकै उद्देश्यले हामीले कफी प्रवर्धनको कार्यक्रमहरू नगरभरि नै विभिन्न शाखाहरूबाट कार्यक्रम सञ्चालन गरिरहेका छौँ। वडा नम्बर 10 त हामीले कफीको पकेटै कार्यक्रम बनाउने भनेर प्रदेश सरकार र हाम्रो साझेदारीमा कार्यक्रम अगाडि बढेको छ। मैले यो तपाईँलाई जे कुराहरू सेयर गरिरहेको छु यो चाहिँ प्रतिनिधिमूलक विषयहरू हुन् र अपाङ्गता भएका व्यक्ति तथा समुदायको लागि आय आर्जन र उनीहरूको जीविकोपार्जनको लागि हामीले एकै वर्ष करिब 15 लाख हाराहारीको कफीको मौरी घार वितरण गऱ्यौँ।
त्यो लगानी त समावेशी सहभागिताको लागि र उहाँहरूको वृद्धि विकासको लागि स्थानीय सरकारले गरेको ठुलो कन्ट्रिब्युसन हो नि। अब उहाँहरूको समुदाय स्तरबाट र त्यो वर्गबाट त्यही आवाज आयो, त्यही माग आयो, हामीले त्यही गर्यौँ। र पछिल्लो समय कार्यक्रम त हाम्रो अनगिन्ती हुन्छन्, त्यो कार्यक्रम पनि कसलाई, महिला, को महिला, एकल महिला, विपन्न महिला, दलितमा पनि त्यस्तै खालको चाहिँ अलिकति निम्न खालको दलित भनेर हामीले क्याटेगोराइज, वर्गीकरण गर्ने, वर्गीकृत गर्ने काममा हामी अगाडि बढेका छौँ र यसले उहाँहरूको जीवन स्तरमा धेरै ठुलो मद्दत पुगेको छ भन्ने विश्वास छ। अब मलाई के भन्न मन लाग्छ भन्दाखेरि एउटा भनाइ छ के, त्यति धेरै मिठो त हुँदैन, जो म हो जो उसकै मुखमा भन्ने के। जुन वर्ग विपन्न छ, जुन वर्ग कमजोर छ, जुन वर्गले कसैले गाली गर्यो भने नि चुपो लाएर हिँड्छ, उसलाई चाहिँ गरिरहने। जो सम्भ्रान्त वर्ग छ, जो डकुमेन्ट मिलाउन जान्दछ, जो सुकिलो मुकिलो छ, जसले सङ्घ संस्था, फर्म, सहकारी समूह राम्रोसँग चलाउन जान्दछ, उसले गरेको कमी कमजोरीमा खासै कसैको पनि आँखा पुग्दैन के। अनि त्यहाँनिर आँखा पुगे पनि कसैले प्रश्न उठाउँदैन, त्यहाँ चाहिँ प्रश्न उठाउनु पर्दैन। यहाँ 1,00,000 कार्यक्रममा अनियमितता भएको, 5,00,000 कार्यक्रममा कमी कमजोरी भएको त हामी प्रशस्तै देख्छौँ। 10,00,000, 20,00,000, 50,00,000 कार्यक्रमहरू, ठेक्काबाट भएका कार्यक्रमहरू कमी कमजोरी हुन्छ, त्यहाँ कसरी हामी आँखा पुर्याउँछौँ, ध्यान पुर्याउँछौँ। हामीसँग कतिपय प्रवर्धनात्मक कार्यक्रमहरू हुन्छ, त्यस्तो कार्यक्रमहरूमा क्वेसन उठाउने त्यही वर्गले उठाउनु पर्यो नि त। त्यस कारणले गर्दाखेरि म एज अ उपमेयर भएको हिसाबले मात्रै होइन कि, एउटा सचेत नागरिकको हिसाबले गर्दाखेरि कमजोरमाथि प्रश्नै प्रश्न थुपारेर उसलाई चाहिँ अझ अगाडि बढ्नको लागि बाधा व्यवधान सिर्जना गर्ने काम चाहिँ सरकारको तर्फबाट पनि हुनुहुँदैन र एउटा सचेत नागरिकका हिसाबमा पनि हुनुहुँदैन भन्ने कुरा चाहिँ मलाई लाग्छ।
उपप्रमुखज्यू त न्याय समितिको संयोजक पनि हुनुहुन्छ, कस्ता किसिमका मुद्दाहरू, गुनासोहरू आउँछन् न्याय माग्नका लागि, त्यसको बारेमा पनि केही बताइदिनुहोस् न।
न्यायिक समितिमा आउने विषयवस्तुहरूको बारेमा भन्दाखेरि अब यो पनि नयाँ व्यवस्था हो, नयाँ व्यवस्था भएकोले कार्यान्वयनको चुनौती अलि धेरै हुँदो रहेछ। अब काम आएन त्यस कारणले गर्दाखेरि यसलाई सामान्य ढङ्गले झन् सजिलो भयो, अरू काम गर्न पाइयो भन्ने पनि एकातिर हामी त्यसरी पनि सोच्छौँ। अब हाम्रो न्यायिक समितिको सदस्य साथीहरू पनि यहीँ हुनुहुन्छ, उहाँहरूले पनि त्यसमा अलिकति दखल राखेर ध्यान दिएर कामहरू गरिरहनु भएको छ। घरायसी झगडा, अब त्यसलाई लैङ्गिक हिंसा भनौँ अथवा चाहिँ माना चामल भनौँ, जे भने पनि घरायसी झगडा, लेनदेन र अब यो चाहिँ जग्गाको सात सिमाना मिचेको अथवा आफ्नो अनुमति बिना चाहिँ घरहरू बनाएका त्यस्ता विषयहरू आउँछन्। लैङ्गिक हिंसाका विषयहरू कस्तो भने, अब विवाह सहमतिमा, परम्परागत शैलीमा, घर परिवारको उपस्थितिमा विवाह हुन्छ, 2 वर्ष 3 वर्ष हुँदा पनि उसको विवाह दर्ता हुँदैन, बिस्तारै श्रीमान श्रीमतीको सम्बन्ध चाहिँ बिग्रिँदै जान्छ, त्यस पछाडि उसले चाहिँ विवाह दर्ता गरिदिन मान्दैन जो पुरुष पक्ष छ, त्यस पछाडि उसले धेरै पटक सम्बन्धित निकायमा धाउँदा पनि नपाइसकेको अवस्थामा अहिलेको भर्खरको मात्रै केस हो, उहाँहरूलाई चाहिँ हामीले फैसला गरेर उसलाई फेरि उहाँले लिखित रूपमा स्वीकार पनि गर्नुभएको छ, अब म चाहिँ मेरो श्रीमतीलाई विवाह दर्ता गराइदिन, मलाई समस्या छैन भनेर त्यो भनिसके पछाडि हामीले चाहिँ अब फैसला पनि गरे छौँ। त्यस्ता मुद्दाहरूमा जबरजस्ती मिलापत्र गर्ने कुरालाई मात्रै प्राथमिकतामा राख्दाखेरि त्यो मिलापत्र केवल कागजको मात्रै हुँदो रहेछ, व्यावहारिक हिसाबमा कार्यान्वयनमा नजाने भइसके अवस्थाको मूल्याङ्कन हाम्रो टिमले गरिसके पछाडि हामीले चाहिँ त्यसलाई फैसला गरेका थियौँ। त्यस्तो घटना आएर धेरै ठाउँमा हामी ब्याक भएको अवस्था पनि छ, जति कन्भिन्स गर्दा पनि ऊ त्यो कुरामा मान्नै तयार छैन, उसलाई कुटपिटदेखि लिएर उसलाई चाहिँ ज्यान मार्ने सम्म उद्देश्यले हातपात भएका घटनाहरू पनि हाम्रो न्यायिक समितिमा आएको, तर हामीले त्यसलाई किनारा लाउन सकेको अवस्था चाहिँ छैन। अब उहाँलाई अदालत अथवा अन्य कानुनी प्रक्रियामा जानको लागि पनि पीडित महिला सक्षम नरहेको, कमजोर पारिवारिक उहाँको माइतीको अवस्था कमजोर रहेको, अनि उहाँले अन्य कुनै सहारा नपाएको अवस्थामा हामीले उहाँलाई लालन पालनको अवस्था नगरे पनि उहाँलाई शिक्षा दीक्षाको लागि अथवा अध्ययनको लागि हामीले नगरपालिकाबाट नै एउटा कोष छ, त्यो कोष मार्फत उहाँहरूलाई कार्यान्वयन गर्ने गरी पनि त्यस्तो खालको छ। यो चाहिँ यो यस्तो खालको कामहरू भयो भन्दाखेरि अरू भनेको चाहिँ अब सात सिमाना मिचेको, आफ्नो अनुमति नलिकन अब झ्यालहरू राखेको, यो के भन्छ, यो टपहरू राखेको, यस्तो कुराहरू पनि आउँछ। अनि वृद्ध नागरिक, ज्येष्ठ नागरिकहरूको लालन पालन नगरेको, छोराछोरी अथवा छोरा बुहारीहरूले छोडेर अन्य ठाउँमा बसेको विषयहरू पनि, त्यस्तो विषयहरू पनि आएको छ। र अर्को भनेको चाहिँ लेनदेनको विषयमा
हामीलाई कस्तो हुन्छ भने उनीहरूसँग उहाँहरूसँग कानुनी आधार अथवा प्रमाणहरू अनि त्यसपछि लिखित कागजपत्रहरू केही पनि हुँदैन. उहाँहरूसँग हुने भनेको चाहिँ अब त्यही मौखिक सहमति समझदारी मात्रै हुन्छ. अनि त्यही मौखिक समझदारी र सहमतिलाई आधार मानेर मिलापत्र गराउँदाखेरि मिलापत्र भन्दा पनि लेनदेनमा कुरा मिलाएर उहाँहरू एक आपसमा सहमति भएर गर्दाखेरि पनि लामो समय पनि सम्म पनि त्यो लेनदेन चाहिँ नमिलेको अवस्थाहरू चाहिँ छन्. मैले यो चाहिँ यहाँ प्रतिनिधि मूलक रूपमा मात्रै हजुरहरूलाई भनेको.
वन वातावरण तथा विपद शाखा प्रमुख चिरञ्जीवी कटेल हुनुहुन्छ. अब यो जिल्ला विपदको एउटा उच्च जोखिममा रहेको जिल्ला पनि हो. नगरपालिकाभित्र त्यस्ता जोखिमका बस्तीहरू छ कि छैनन्? विपदहरूको तयारीका अवस्था पनि हुन्छन्. शाखा प्रमुख ज्यूले अहिले यो नगरपालिकामा विशेष गरेर यो जोखिम बस्तीहरू छ कि छैन त्यसको स्थानान्तरणको सवाल पनि हुन्छ. के कस्तो छ जानकारी गराइदिनुहोस् न.
सिन्धुपाल्चोक जिल्ला विपदको हिसाबले असाध्यै प्रभावित जिल्ला हो. यो हरेक किसिमका विपदहरूमा चाहिँ यो जिल्ला प्रभावित छ. 2072 भूकम्पलाई गऱ्यो भने नेपालभरि मृत्यु भएका मध्ये 3573 चाहिँ सिन्धुपाल्चोकबाट बित्नु भएको छ. त्यस पछाडि चाहिँ यहाँ दुईवटा यो करिडोरको हिसाबले कुराकानी गर्दा चाहिँ भोटेकोसी सुनकोसी नदी यहाँ पर्छ भने एउटा इन्द्रावती छ, मेलम्ची नदी छ. यसले गर्दाखेरि यो चाहिँ चौतारा साँगाचोक गढी नगरपालिकामा उभिएर कुराकानी गर्दाखेरि चाहिँ इन्द्रावती नदी, सुनकोसी नदी र यो ब्रह्माणी करिडोरको तिनवटा खोलाभित्र पर्ने हुँदाखेरि चाहिँ यहाँ चौतारा साँगाचोक गढी नगरपालिकाको सबभन्दा बढी प्रभावित भनेको चाहिँ पहिरोबाट छ. यो चौतारा साँगाचोक गढीले मात्रै हेर्यो भने पहिरो छ. दोस्रो चाहिँ बाढी छ. भूकम्पलाई छोड्दाखेरि भूकम्प त सबै भइहाल्यो. त्यो हुँदाखेरि चाहिँ यहाँ हाम्रो 35 बस्तीहरू चाहिँ जोखिममा छन्. चौतारा साँगाचोक गढी नगरपालिकाको 14 वडा छ. 14 वडा मध्येमा चाहिँ 35 बस्तीहरू चाहिँ हाम्रो जोखिममा छ. जोखिममा भएको कारण चाहिँ पहिरोको कारणले छ र यो 35 बस्तीहरूलाई स्थानान्तरण गर्न 2-3 कुराले चाहिँ हामीलाई यो स्थानान्तरण गर्नका निम्ति समस्या परिराखेको छ. मैले औपचारिक रूपमा अनौपचारिक मेयर साहबले उठाउनु भएको छ, प्रमुख प्रशासकदेखि सबैले हामीले विपद प्राधिकरणसम्म पनि कुराकानी गरिराखेका छौँ. यो गर्दाखेरि चाहिँ अलिकति स्थानीय तहसँग जनताको प्रत्यक्ष सरोकार हुने स्थानीय तह हो. स्थानीय तहमा जनताले गुनासो गर्ने ठाउँ चाहिँ यहाँ स्थानीय तह नै हुन्छ. तर स्रोत सीमितताहरू त छ. फेरि त्यो हुँदाखेरि चाहिँ यहाँ सबै कुराले गर्दाखेरि चाहिँ यहाँ अलिकति विपदको कुराकानी गर्दाखेरि अहिले हामीले हाम्रो स्रोत साधनले भ्याउनेसम्म त हामीले पूर्व तयारी पनि गरेका छौँ. त्यस पछाडि गएर प्रति कार्यमा पनि हामी खटेका छौँ, लागिराखेका छौँ भने यसलाई पुननिर्माणका कुरा पनि स्थानीय तहले बिहोर्नुपर्ने दायित्वसँग हामी त एकाकार गर्दै गइराखेकै छौँ. तर यो सँगसँगै अलिकति अब यो रेडियो नेपालसँगको कार्यक्रम पनि भएको हुँदाखेरि चाहिँ म हजुरहरूले कुराकानी गर्दा विपद प्राधिकरणलाई पनि के भन्दा यो 2-3 लेयरहरू जो विपदको चाहिँ लेयरहरू बनाइया छ. जस्तो विपद प्राधिकरण भयो, त्यस पछाडि प्रदेशका कुरा, त्यस पछाडि जिल्ला विपद र स्थानीय विपद हुने हुँदा चाहिँ जनताको प्रत्यक्ष सरोकार दिनानुदिन यहाँ प्रभावितहरू चाहिँ नगरपालिका आउने. तर यो लेयरले गर्दाखेरि चाहिँ उहाँहरूले पाउने राहतका कुरादेखि त्यस पछाडि उहाँहरूले आउनु पनि सहजीकरण कुराहरूमा चाहिँ अलिकति समस्या छ. जस्तै उदाहरणको लागि 35 बस्तीमध्ये हामीले पटक पटक 2081 सालको माघको 20 हामीले चाहिँ यहाँ भौगर्भिक अध्ययन गर्नका निम्ति बस्तीहरू स्थानान्तरण गर्नका निम्ति जोखिम रहेका बस्तीहरूलाई चाहिँ भौगर्भिक अध्ययन गर्नका निम्ति नगरपालिका विपद व्यवस्थापन समितिको निर्णय गरेर हामीले भौगर्भिक अध्ययन गर्नको लागि हामीसँग त्यस्तो जनशक्ति छैन. 2 कुरा हामीले गऱ्यौँ. कि त हामीलाई तपाईँहरूले अध्ययन गर्नुहोस् त्योसँगको हामी चाहिँ इन्डोर्स गरिदिन्छौँ भन्नु पऱ्यो विपद प्राधिकरण होइन भने पठाउनुहोस् भन्दाखेरि त्यो कारणले नगर्दाखेरि चाहिँ अहिले बस्ती स्थानान्तरणका कुराहरू जस्तो हाम्रो आँखाले सर हेर्दाखेरि पहिरो छ बस्न जोखिम छ तर भौगर्भिक रूपमा त्यो समयको विशेषज्ञले आएर यहाँ रिसर्च नगरिँदाखेरि हामीले बस्ती स्थानान्तरण गर्न सकिराखेका छैन. यो कुराहरूलाई चाहिँ यो कुराहरू अलिकति भइदियो भनेदेखि हामीलाई सहज हुन्थ्यो. अर्को दोस्रो कुरा के छ भन्नुहुन्छ भने यहाँ चाहिँ पहिरो पछाडिको आग लागेका कुराहरू छन्। यो आम रूपमा नेपालको भरिको आग लागेको कुराहरू छन् र आग लागि हुँदाखेरि चाहिँ आग लागि भइसके पछाडि त्यो आग लागिबाट हुने प्रभावितहरूका लागि चाहिँ राहतका कुराहरू छन् र हामी 753 स्थानीय तहमध्ये हामी एउटा दावी गर्छौँ. चौतारा साँचुगढी नगरपालिका यहाँको जनप्रतिनिधिहरूले जनताका लागि गरेको कामको बारेमा तपाईँ यहाँ सुनिसक्नुभयो. अर्को चाहिँ यहाँ विपद व्यवस्थापन कोष भनेर हामीले त्यो चाहिँ कानुनी प्रावधान अनुसार छ त्यसलाई चाहिँ त्यो सञ्चालन कार्यविधि बनाएका छौँ. 2080 हामीले बनाएर चाहिँ उहाँहरूलाई चाहिँ जस्तो स्थानीय तहले गर्ने कुरा कसैको चाहिँ घर चाहिँ पूर्ण रूपमा क्षति भयो उसलाई बस्न अस्थायी बासस्थानले 25,000 चाहिँ तुरन्तै नगरपालिकाले तुरन्तै दिन सक्ने गरी पशु व्यवसाय गर्नुभएको गोठहरूको कुराकानी छन्। त्यो गोठहरू चाहिँ पूर्ण रूपमा क्षति भयो भने उहाँ 10,000 अस्थायी गोठ बनाउनका निमित्त र त्यसबाट प्रभावित भएकाहरूको चाहिँ राहतका कुरा जस्तो भैँसी लैनु भैँसी अथवा गाई मऱ्यो भने चाहिँ हामीले 25,000 तुरन्त उसलाई अरू किनेर त्यहाँबाट गर्न सकोस् भन्नका निमित्त बाख्रा भयो भनेदेखि 5,000 पाठा भयो भने 1,000 यसै गरेर हामीले गरिराखेका छौँ. र अर्को कुरा चाहिँ चौतारा साँगाचोक गढी नगरपालिका केही कुराकानी गर्दा यो बहसमा कुराकानी गर्दाखेरि चाहिँ अहिले यो पछिल्लो चरणको कुराकानी हुँदा कस्तो देखिएको छ भन्नुहुन्छ भने चाहिँ जस्तो हामीसँग त सीमित स्रोतहरू छन्, बजेटको पनि भोलुम र सबै सेक्टरमा गर्नुपर्ने बाध्यता छ नगरपालिकाले. यहाँ विपदको कुराकानी गरौँ विपद नै गरौँ जस्तो लाग्ने अवस्था, लक्षित वर्गको लक्षित गरौँ जस्तो, कुलो चाहियो भने कुलोको कुरा सबै सेक्टरहरू छन्। त्यसले गर्दाखेरि चाहिँ अहिले पछिल्ला चरणमा प्राकृतिक विपत्तिहरूका कुराकानी गरौँ भने चाहिँ सङ्घ प्रदेशले हामीलाई के भने डाटा माग्ने कम्तीमा म विपदको तर्फबाट कुराकानी गर्नु पऱ्यो भने चाहिँ वान डोर सिस्टमबाट डाइरेक्ट भइदियो हुन्थ्यो. जस्तो विपद प्राधिकरणले हाल्ने पैसा सिधै स्थानीय तहमा त जनता त प्रत्यक्ष पाउँथ्यो, त्यहाँबाट चाहिँ उसलाई हुन सक्ने अवस्था हुन्थ्यो।
हजुर, त्यसै गरेर हामीसँग स्थानीय पत्रकार जो लामो समयदेखि पत्रकारिता मार्फत नगरको विकास सिङ्गो सिन्धुपाल्चोको विकासमा उहाँले झकझक्याइरहनु भएको छ, हामीसँग जीवन श्रेष्ठ हुनुहुन्छ। विशेष गरेर चौतारा साँगाचोक गढी नगरपालिकामा नगरपालिकाले गरेका प्रयासहरूमा यहाँले के देख्नु भएको छ, आगामी दिनमा के गर्न सकिएला, यहाँले जनप्रतिनिधिसँग जनतासँग सिधै रहेर नगर वासीसँग रहेर कर्म निभाइरहँदाखेरि के देख्नुहुन्छ?
धेरै कुरा उठिसकेको छ। म सञ्चारकर्मी मात्र नभइकन यो नगरपालिकाको एउटा नागरिक भएको हैसियतले केही कुरा चाहिँ भन्नै पर्छ जस्तो पनि फेरि लागेको छ। यो निकै महत्त्वपूर्ण बहस हो, केही समन्वय पनि गर्ने पाटोको भूमिका पनि निर्वाह गर्न पायो, यसमा म खुसी नै छु। 9 वर्षै भन्नुपर्छ मेरो हिसाबमा, मैले अनुभव गरेको नगरपालिकाको रूपमा यो 9 वर्षकै समग्रतालाई विश्लेषण गर्दा त्यति चित्तै दुखाउनु पर्ने चाहिँ मैले देख्दिनँ है। जति बाहिर कुरा सुनिन्छ नि, केही भएन नगरपालिकाबाट, सिङ्को मारेन सिङ्को भाँचेन भन्छ नि, त्यो अनुभूति चाहिँ मैले गरेको छु जस्तो मलाई लाग्दैन। नगरपालिकाबाट जे जस्ता काम कारवाहीहरू भएका छन् सकारात्मकै भएका छन् र ती त्यसले दूरगामी प्रभाव पार्ने किसिमकै भएको छ, मेरो अनुभूति छ। सुशासनको सवालमा अघि प्रशासकीय अधिकृत ज्यूले भनिसक्नुभयो, वास्तवमा हिजोभन्दा आज सुशासनको पाटोमा यति सुधार आएको छ कि होइन, त्यो माइन्ड ब्लोइङ के होइन। तर यो कुरा हामीले खास गरिकन हामीले भन्दा पनि नगरले यो कुरालाई बाहिर समाजमा पुर्याउन नसकेको हो है। आलोचना हुनुको एउटा माध्यम एउटा कारण पनि त्यो हो भन्छु म होइन। हिजो अब लापरवाही तरिकाबाट चाहिँ यहाँ कार्य सम्पादन हुने गर्थ्यो, मन मौजी तरिकाबाट यहाँ कार्य सम्पादन हुने गर्थ्यो होइन, आज त्यो छैन कि। उहाँले भन्नुभयो सबै जसो प्रायः जसो 2-3 लाखको काम पनि अहिले ठेक्का टेन्डर प्रक्रियाबाट हुन थालेको छ, यो त सकारात्मक हो नि होइन। कसैले पाएन होला, कसैले पाएन होला, उसलाई चित्त दुखायो होला, हिजो खाइरहेको मेयर साहबको चाहिँ तोग आदेशबाट खाइराखेको होइन, तिनीहरूलाई चित्त दुखाएको विषय बन्यो होला, त्यो बन्छ स्वाभाविक पनि। त्यसको ठाउँमा म भइदिएको भए पनि मलाई पनि अनुभूति हुने त त्यस्तै हो। तर समग्रतामा त त्यसले सुशासनको एउटा पाटोलाई त जोडियो नि होइन, त्यो सकारात्मक परिवर्तन हो नि। धेरै काम सुरुवात भएको छ तर जति गर्नुपर्ने हो त्यति चाहिँ नगरपालिकाबाट भएको छैन है। पर्यटन अलि ओझेलमा परेकै हो। पर्यटनको विषयमा नगरले आफ्नो ठ्याक्क योजना त बनाए त्यसलाई कार्यान्वयन गर्न नसकेकै हो। जस्तै पर्यटनको सवालमा मलाई याद हुन्छ कि, अहिले सकिनला हाल मेरो साहेब होइन, तपाईँको 1 वर्ष बाँकी छ, तपाईँले एकपटक आफ्नो घोषणा पत्र एकपटक फेरि एकपटक अध्ययन गर्नुहोस् त। त्यो घोषणालाई घोषणा पत्रलाई मात्र हुबहु तपाईँले कार्यान्वयन गरेको भए आज तपाईँको वाइवाई हुन्थ्यो कि। त्यति राम्रो घोषणा पत्र सबै सवालमा है, मैले पर्यटनलाई अगाडि ल्याएँ, शिक्षा स्वास्थ्य होइन कृषि सबै सवालमा त्यहाँ जोडेको छ, तर कार्यान्वयन गर्ने पक्षमा तपाईँ चुक्नुभयो। यो तपाईँले आत्मग्लानी गर्नुपर्छ, यसको समीक्षा तपाईँले गर्नुपर्छ। अर्को भनेको अब पर्यटन छोडिदिउँ होइन, स्वास्थ्यको सवालमा असाध्य राम्रो फड्कै मारेको छ है। स्वास्थ्यको सवालमा चाहिँ देख्ने गरी फड्कै मारेको छ, मातृ स्वास्थ्यको कुरोदेखि लिएर होइन अनेक कुराहरू छन् होइन, जस्तै नगरपालिकाबाट अनुदान दिने कुराहरू स्वास्थ्यमा होइन। अब स्वास्थ्य बिमा रोकिएको छ, अब हुन त मान्छेहरूले नगरलाई दोष दिन्छ होला होइन, यो पनि चिर्न नसकेको हो नि होइन। देशै अब सङ्घबाटै रोकिएको प्रोग्रामलाई होइन नगरपालिकाले सम्बोधन गरेर सम्बोधन गर्न नसक्ने कुराले तपाईँहरूले चिर्न सक्नु भएन कि। मान्छेले उनलाई ठड्याउने बाटो तपाईँहरूले बनाउनु भएको हो। यसले कसरी तपाईँले सञ्चार माध्यमबाट समन्वय गरेर सञ्चारकर्मीहरूसँग समन्वय गरेर चाहिँ यसलाई कसरी चिर्न सकिन्छ त्योतर्फमा जानुपर्ने होइन, त्यसो गर्न सक्नु भएन, यहाँ पनि तपाईँहरू चुक्नुभयो। तर गर्नुपर्ने काम त गर्नुभएको छ नि, धेरै राम्रो काम भएको छ नि। यहीँ एउटा फिजियोथेरापी सेवा, म आफ्नै मेरो हात यहाँ भाँचिएको छ होइन, हिजो चाहिँ धुलखेल म दिनदिनै कुद्थेँ कि, बिहान गएर बेलुका फर्कन्थेँ होइन। आज त नगरपालिकामै त्यो सेवा उपलब्ध गरेको भएको छ, तर त्यसको उचित प्रचार प्रसार भएको छैन। जति त्यसको पहुँचमा जनता आउनुपर्ने हो त्यो आएको छैन होइन, त्यो कमजोर कहाँनिर भयो, कहाँनिर हामी चुक्यौँ, त्यसको समीक्षा अब गर्नुपर्छ भन्ने मलाई लाग्छ। अर्को भनेको कृषि क्षेत्रमा पनि राम्रै भएको छ होइन, धेरै मध्येमा मैले राम्रो देखेको फेरि कोल्ड स्टोरै हो है। मलाई लाग्दैन यो मन्दिर बन्नु, अमुक मस्जिद बन्नु, अमुक गुम्बा बन्नु, मान्छेले त्यसलाई चाहिँ विकास ठान्दो रहेछ होइन। अनि त्यहाँ तल कोविन्डेमा एउटा कोल्ड स्टोर बनेको छ जसले प्रत्यक्ष रूपमा किसानहरूको हितको लागि त्यो प्रयोगमा आउँछ, तर त्यसलाई विकास नमान्दो रहेछ। मेरो साहेब तपाईँले उहाँनिर एउटा राम्रो मन्दिर बनाइदिनुहोस् न, तपाईँको वाइवाई आजै हुन्छ कि। तपाईँले फोकटे कोल्ड स्टोर बनाइदिनु भयो, तपाईँको चर्चा छैन। विकासलाई मान्छेले कसरी हेरिरहेको छ त्यो पनि अनुभूति म गर्दैछु कि चार मतलब अमान सिंह तामाङको पालमा त म धेरै जसो उहाँसँग गाउँ गाउँ पस्या छु. मान्छे विकास माग्छ के विकास के माग्छ भन्दाखेरि यहाँनिर एउटा मन्दिर बनाउन पाए हुने मेयर साहब यहाँनिर एउटा गुम्बा छर्तेन बनाउन पाए हुने विकास मागेको त्यस्तो छ जनता पनि त्यस्तो छ के जबकि उसको धारामा उसलाई पानी लिनलाई ऊ तल तिनको तल पुग्नुपर्छ त्यहाँ पाइप ल्याएर त्यो पानी चाहिँ लिफ्ट सिस्टमबाट माथि ल्याइदिउन भन्ने त्यो विकासको सोच चाहिँ जनतामा रहेनछ. तालिमसँगै जोडिएको हुन्छ स्वरोजगार रोजगार होइन स्वरोजगार रोजगारसँगै जोडिएको हुन्छ प्रति व्यक्ति आय आर्जन होइन आय आर्जन आय आर्जनसँग जोडिएको हुन्छ प्रति व्यक्ति आय प्रति व्यक्ति आयसँग जोडिएको हुन्छ प्रति व्यक्ति प्रति परिवारको आय त्यो सँगसँगै जोडिएको हुन्छ वडाको आय होइन जिल्लाको आय सिङ्गो राष्ट्रको आय त्यही आय नि प्रति व्यक्ति आए नि अन्तत गएर राष्ट्रिय आय बन्छ र त्यो राष्ट्रिय आय नि समृद्धिको मूल आधार हो. त्यही भएर तालिम चाहिन्छ ती अनुहारहरू तालिम लिएका छन् लिएका छन् लिएका छन् थाहा छैन यार काम चाहिँ के गर्छ हो. यहाँ यी 40 हामी उपस्थित छौँ कतिजनाले तालिम लियो हात कसैले उठाउन सकेन होइन तर त्यहाँका मान्छेहरू त्यो त्यही अनुहार हो बाबा 8 वर्ष 10 वर्ष 20 वर्ष भइसक्यो उहाँहरूले तालिम लिएको होइन लप्सी क्यान्डीको तालिममा पनि उहाँहरू देख्छु जुत्ताको तालिममा पनि उहाँहरू देख्छु सिलाइ कटाईको तालिममा नि त्यही अनुहार देख्छु होइन अचारको तालिममा नि त्यही अनुहार देख्छु सबै तालिममा एउटै अनुहार एउटै अनुहार. छाती ठोकेर म चाहिँ दावाका साथ भन्छु तालिम मध्येमा सिलाइ कटाई प्रभावकारी भएको छ धेरैले त्यसबाट रोजगारी सिर्जना धेरैको भएको छ. उहाँले भन्नुभयो जस्तो यो तानको पनि प्रभावकारी भएको छ. अरू तालिममा तपाईँले कति तालिम दिनुभयो त्यसमा 5 नाम मात्र दिनुहोस् न ल मलाई छैन के अब तालिममा पनि अनुगमन गर्नु पऱ्यो उपमेयरज्यू तालिममा पनि अनुगमन के यो पूर्वाधार विकास निर्माणमा तपाईँहरूले अनुगमन गर्नुहुन्छ नि कहिले मेयर साहब जानुहुन्छ कहिले तपाईँ नै आफै स्वयं जानुहुन्छ कहिले हाम्रो प्रशासकीय जानुहुन्छ कहिले चाहिँ इन्जिनियरहरू जानुहुन्छ तालिममा अनुगमन गर्नु पऱ्यो. हामीले दिएको तालिममा तालिम लिइसकेपछि त्यसले गरे कि गरेन गरेन भने किन गरेन त्यहाँ जानु पऱ्यो के त्यस्तो खालको अनुगमन गर्नु पऱ्यो मैले भने त्यही हो कि किनकि यो नै मुख्य आधार हो है तालिम चाहिन्छ नचाहिने होइन तालिम चाहिन्छ होइन तर हामी तालिमको लागि तालिम दिइरहेका छौँ कि ए बाबा मलाई एउटा प्लम्बर चाहियो भने अहिले चौतारामा प्लम्बर छैन कहाँ लिन जानु प्लम्बर तालिम त दिनुभयो होला नि छैन के अनि त्यस्तो तालिम दिएर के काम अब नगरपालिकाले के गर्नु पर्यो भन्दा मलाई त अझै भित्र लागेको सम्भव छ छैन आफ्नो ठाउँमा छ होइन मलाई त के लाग्छ भने तालिम 1 वर्षको लागि रोकिदिनुपर्छ तालिम भन्ने जात गर्दैन अरे 1 वर्षको लागि रोकिदिनुपर्छ त्यो तालिमको साटोमा अहिलेसम्म तालिम प्राप्त जनशक्ति हामीले कति निर्माण गऱ्यौँ त तिनीहरू के गर्दैछन् त उनीहरूले ती तालिम प्राप्त गरिसकेपछि पनि किन त्यो तालिम अनुसारको काम गर्न सक्यो सकेन त्यसको अनुसन्धान गर्ने त्यसको विश्लेषण गर्ने त्यसको समस्या खोज्ने र समाधानतर्फ जानुपर्छ भन्छु है म चाहिँ तालिमलाई रोकेर तालिम गर्दै नगर्ने होइन फेरि पनि तालिम नयाँ सिराबाट सुरु गर्नुपर्छ नयाँ ढङ्गबाट त्यो पुरानै अनुहारलाई दिने होइन कि अब त अनुहार म त भन्छु नगरपालिकाले गरेकोमा त अनुहारै छानेर फलानु त्यो तालिममा पनि थियो यो तालिममा पनि आएछ उहाँ बस्नु पाउनुहुन्न भन्नुपर्छ मैले देखाए त र समग्रतामा नगरको जे जस्तो काम कारबाहीहरू अगाडि बढिरहेको छ त्यो सकारात्मक छ र अझै गर्नुपर्ने थुप्रै कामहरू छन्। मलाई लाग्छ अब कृषिमा गरिराख्नु भएकै छ होइन अनुदानको सवालमा पनि अब फेरि अनुदान भन्ने कुरा त म पटक्कै मलाई त्यो विश्वासै लाग्दैन है भैँसी अनुदान दियो भैँसी गायब भोगा अनुदान दियो भोगा गायब बाख्रा अनुदान दियो बाख्रा मर्छ या मर्छ आफ्नो ठाउँमा छ होइन त्यस्तो छ अनुदानको यो कार्यक्रम पनि धेरै नल्याउनुहोस् कि यो राम्रो हुँदैन यो जतिसुकै भन्नुहोस् यो अनुदानमुखी यो ठिक होइन अनुदानमुखी भन्ने चिज नै ठिक होइन बरु कुखुरा पाल भन्ने के कुखुरा पाल मर्यो भने जति मूल्य बजारको छ त्यो नगरले बिहार दिने बिकेन भने ल बिकेन 150 रुपियाँ भाउमा घट्यो रे ल भन्यो भने 300 रुपियाँ भाउ थियो भने त्यो 150 नगरले थप गरिदिने अब दुधमा त्यसै गरिराख्नु भएको छ त्यो त्यही भएर तपाईँहरू चाहिँ सफल हुनुभएको छ कि आज चौतारा त सेतो सहर बनेको छ नि होइन दुधको सहर बनेको छ नि होइन आत्मनिर्भर बनेको छ नि त्यही भएर त्यस्तो प्रोग्राम सोचेर तपाईँहरूले गर्नु भयो भने राम्रो होला होइन भने अब यो 1 वर्षभित्र छ यो गर्नु त्यो गर्नु भन्ने पछिमा चाहिँ म छैन अहिलेसम्म जे जस्तो गर्नुभएको छ राम्रै गर्नुभएको छ अब 1 वर्षमा सम्भवतः राम्रै गर्नुहुन्छ भन्ने लाग्छ त्यही शुभकामना पनि दिन्छु. हस् धन्यवाद.
अन्तिममा अब नगरपालिकालाई खुल्ला रूपमा यहाँहरूले केही सल्लाह दिनुहुन्छ अथवा कुनै विषयमा धन्यवाद दिन चाहनुहुन्छ भने पनि सक्नुहुन्छ।
नमस्कार, म गरिमा दङ्गाल, चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर 7। वडा नम्बर 7 चाहिँ हाम्रो नगरपालिकाले मातृ स्वास्थ्य सेवामा चाहिँ एकदमै राम्रो कदम चालेको छ। सुरक्षित मातृत्व सेवामा चाहिँ गर्भ अवस्थादेखि चाहिँ सुत्केरी अनि सुत्केरी पछाडिको महिलाको अवस्था र बच्चा र आमाको मृत्युदर कम होस् भन्ने हिसाबले चाहिँ चलाउनु भएको यो सुरक्षित मातृत्व सेवा चाहिँ एकदमै राम्रोसँग चलिरहेको छ, विशेष गरी 7 वडामा। र हाम्रो स्वास्थ्य संस्थाले चाहिँ गर्भ अवस्थादेखिको जाँच, त्यस पछाडिको सुत्केरी अवस्था पछाडिको जाँच सकिन्छ भने स्वास्थ्य सेवामै गएर हामीले लिइरहेका छौँ, सकिँदैन भने वहाँ संस्थाका कर्मचारीहरूले चाहिँ घरमै आएर पनि हामीलाई सेवा दिइरहनु भएको छ। यस अन्तर्गत चाहिँ सुत्केरी भए पश्चात चाहिँ नगरपालिकाले चाहिँ हामीलाई सुरक्षित मातृत्व सेवा अन्तर्गत 10,000 रुपियाँ पनि दिँदै आइरहेको छ केही समय अगाडिदेखिबाट, जुन चाहिँ निरन्तर होस्, सकिन्छ भने त सुत्केरी भएको 1 महिनाभित्रै होस्, त्यस्तै अवस्थाको सुत्केरीलाई चाहिँ उसको चाहिँ सुत्केरी खर्च उठोस्, त्यो 10,000 चाहिँ उसलाई ठुलो राहत महसुस गराउन सकोस् नगरपालिकाले। मैले पनि भर्खरै त्यो सेवा पाएँ, होइन, म पनि अब 1 हुन आँट्यो मेरो नानी चाहिँ, सकिन्छ भने चाहिँ 1 महिनाभित्र चाहिँ त्यो सेवा चाहिँ पुगोस् भन्ने चाहिँ मैले त्यो कुरा राख्न चाहे। समग्रमा राम्रै छ वडा नम्बर 7 चाहिँ मातृ सुरक्षा सेवामा चाहिँ एकदमै अगाडि छ। धन्यवाद।
उभिन्ने वडा नम्बर 4 भीमहार नेपाल। म अहिले 82-83 लाएँ। महिना महिनामा हामीलाई 2-3 दिन अगाडि नै खबर गरेर यो बेला हाम्रो सुगर प्रेसर जान्ने कार्यक्रम छ, तपाईँहरू यसो जमाउनु आउनु भन्छन् अनि हामी जम्मा भएर जान्छौँ। उहाँले सुगर प्रेसर जाँचिरहेको छ अनि औषधि उपचार दिइरहेको छ, राम्रै गरिरहेको छ अहिलेसम्म, हाम्रो भइरहेछ सधैँभरि भनौँ न है।
म तारा देवी श्रेष्ठको तर्फबाट नमस्कार। म चौतारा साँचोगढी नगरपालिका 5 र साबिक 1 महिला स्वास्थ्य स्वयंसेविका हो। स्वयंसेविकाबाट भन्नै पर्दाखेरि अब नगरबाट धेरै कामहरू गरिदिनु भएको छ उहाँहरूले, होइन, अब गाउँघर क्लिनिक जस्ता ज्येष्ठ नागरिकका शिविरहरू, अपाङ्ग शिविरहरू, अनि त्यसपछि वार्षिकमा या अर्धवार्षिक हुने अब पाठ्यघर डिएनए एचपिभी डिएनए टेस्टहरू जस्ता कार्यक्रमहरू ल्याएर महिलाहरूको पाठ्यघरमा हुने क्यान्सरबाट जोगाउनको लागि धेरै सहयोग गरिदिनु भएको छ, होइन, धेरै कार्यक्रमहरू चाहिँ गरिदिनु भएको छ। अब गाउँ क्लिनिक अब त्यस्तो जस्तो ज्येष्ठ नागरिकहरूलाई सबैजनालाई सहयोग चाहिँ भएको छ, होइन, सबैजनालाई सहयोग पनि गरिदिनु भएको छ। वृद्ध आश्रमहरू जस्तोमा पनि उहाँहरू पुगेर उहाँ सेवा गरिदिनु भएको छ। यसको लागि धेरै धेरै धन्यवाद नगरपालिका स्वास्थ्य चौकीहरू जसहरूलाई। हामी स्वयंसेविकाको तर्फबाट बोल्दाखेरि चाहिँ स्वास्थ्यलाई नै धेरै फोकस गरेर बोल् भनेको छौँ। अनि अर्को चाहिँ हामी स्वयंसेविकाहरूले गरे बापत हामीलाई खासै उपयुक्त हुने रकम त होइन, उहाँहरूले केही अब यातायात खर्च र खाजा खर्च भनेर दिनुभएको रकम छ। यसमा चाहिँ केही थप अझै पनि फेरि केही थप गरिदिनुहुन्छ कि भनेर यहीँ नगरपालिकाको मेयर साहब, उपमेयर साहब, साथसाथै प्रदेश अब सरकारसम्म पनि यो रेडियो नेपालबाट पुग्छ होला भन्ने राख्दै हजुरहरूलाई फेरि पनि धन्यवाद दिँदै
हामी अब अन्त्यमा छौँ। प्रमुख प्रशासकीय अधिकृतज्यूले प्रशासनको कुरा गर्नुभयो, प्रशासन सुधारमा धेरै प्रयास भएको हामीले यो नगरमा पायौँ। यहाँ बसाइरहन्जेलसम्मको यो प्रशासन सुधारको लागि त्यस्तो केही छ कि अन्तिममा जानकारी गराइदिनुहोस्।
सर्वप्रथम हामीले सुशासन गर्ने कुरो, प्रशासन सुधार गर्ने कुरो, कतिपय कुरो भनेको कानुनसम्म तोकिएको परिभाषाले निर्धारित गरिएका कुराहरूमा अब त्यो हामी गइरहेका हुन्छौँ भने, कतिपय हाम्रो चाहिँ एउटा अन्तस्करणबाट पनि हामीले आफै फिल गरेका कुराहरू पनि, जस्तै अघि उठेका कतिपय सवालहरूमा राज्यले यसै गरौँ न भने तापनि, म एउटा सानो एउटा इभेन्ट्सको रूपमा हामीलाई सम्झिन चाहन्छु। म सङ्खुवासभा जिल्लामा योजना अधिकृत भइरहँदाखेरि त्यहाँका माथिका शेर्पाहरूलाई चाहिँ त्यो अपाङ्गको परिचय पत्र लिनलाई लगभग 3-4 लाख रुपियाँ लाग्थ्यो खाँदबारी आइपुग्नुलाई, उनीहरू राज्यसम्म आउन सक्दैन थिए। मैले आफैले त्यति बेला एउटा शिविर अभियान एउटा कन्सेप्ट बनाएर सबै समूहहरूलाई समन्वय गरेर चाहिँ आफै चाहिँ 6 दिनको यात्रा गरेर पुगेँ। घर घर पुगेर चाहिँ त्यो बोर्डखोला त्यति बेलाको चाहिँ अहिले किमाथान्का लगायत त्यो एरियामा पुगेर हामीले कार्ड दिएर आयौँ। त्यसले गर्दाखेरि यो भन्ने कुरो चाहिँ एउटा आफैले पनि फिल गर्ने कुरो हो, आउने कुरो हो, होइन, यो इन्ड हुन अघि पनि मैले भने त्यसले, तर पनि हामी अहिले चाहिँ चौतारा साँगाचोक गढीमा चाहिँ हामी सबैको एउटा टिम स्पिरिट छ, काम गर्ने सवालमा, सुशासनको सवालमा, र हामीले अहिले गरेको भन्दा पनि यसलाई अझ गुणात्मक ढङ्गले चाहिँ हामी अब अहिले चाहिँ राज्यले पनि अब अहिले चाहिँ अब डिजिटल नेपाल भन्ने कन्सेप्ट ल्याइरहेछ। अघि भने कतिपय कुराहरू प्रशासनिक झन्झटका कुराहरू छन्, फिजिकलका कुराहरू छन्, ती कुरालाई हामीले अब चाहिँ एक ढङ्गले स्केप गर्दै अब हामी यो नगरपालिका डिजिटल नगरपालिका रूपमा लिएर जाने हामीले सबै सङ्कल्प गरेका छौँ। हस्, धन्यवाद।
फेरि पनि उपप्रमुख ज्यूतर्फ लाग्न चाहन्छु, यहाँ केही सवालहरू पनि उठे, यी सवालहरू आगामी दिनमा न्यूनीकरण भनौँ होइन, पूर्ण समाधान नहोला, न्यूनीकरणका लागि अझ यस्ता सवालहरू नआओस् भन्नका लागि कस्ता कार्यक्रमहरू आगामी आर्थिक वर्ष आउँदैछ सम्बोधनका?
केही महत्त्वपूर्ण सुझावहरू आएका छन्, खास गरी पत्रकार जीवन श्रेष्ठदेखि लिएर हाम्रो रविन्द्र श्रेष्ठ सर होइन, अनि त्यसपछि हाम्रो भक्त बहादुर नेपाली दाईदेखि लिएर सबैजनाले उहाँहरू को विषयलाई पनि मैले यहाँ टिपोट गरेको छु। यसलाई कसरी कति हदसम्म समावेश गर्न सकिन्छ र स्वतस्फूर्त अनौपचारिक हिसाबमा पनि गर्न सकिने खालका विषयहरू पनि हुँदा रहेछन्। अब बढी जस्तो संविधान एकातिर छ, कानुन एकातिर छ, हाम्रो जीवन भोगाई व्यवहार एकातिर छ, जे भए पनि अबको कार्यक्रममा फेरि पनि समावेशी सहभागिता र सबैको पहुँचको सुनिश्चितताको लागि चाहिँ यो नगरपालिकाको सम्पूर्ण टिम, नगर प्रमुखदेखि लिएर प्रमुख प्रशासकीय अधिकृत सरदेखि लिएर सबै वडा अध्यक्षज्यूहरू, कार्यपालिकाको सदस्य साथीहरू सबैजनालाई त्यो विषयमा सबै मान्छे विज्ञ पनि हुनुहुन्छ, कता कता सानो तिनो कमजोरी हुँदाखेरि त्यो कमजोरीले चाहिँ ठुलो रूप लिने र भएका उपलब्धिहरूलाई बिर्सिने अवस्थाबाट चाहिँ हामी मुक्त हुनुपर्छ भन्ने कुरामा सधैँ मेरो समन्वय, सहकार्य र खबरदारीको भूमिका चाहिँ सधैँभरि रहिरहन्छ। समग्रताको अनुगमनदेखि लिएर बजेट तर्जुमासम्मको र अन्य सङ्घ संस्था समन्वयदेखि लिएर धेरै कामहरूको जिम्मेवारी दिएको छ। अब यसलाई, यो जिम्मेवारीलाई कति न्याय गर्न सकियो, गर्न सकिएन, त्यो आफ्नो ठाउँबाट मूल्याङ्कन गर्ने, यही टिमले मूल्याङ्कन गर्ने र समग्रतामा आम पब्लिकले पनि मूल्याङ्कन गर्ने विषय हो जस्तो लाग्छ। मैले यो विषयमा अघि पनि धेरै कुरा भने, अहिले म यति नै भन्न चाहन्छु। र यहाँ जिज्ञासा पनि उठेको र म आफूलाई पनि महसुस भएको कुरा चाहिँ, दोलखा धेरैचोटि गएका थियो, त्यो भीमेश्वर दर्शन गर्नको लागि पनि हामी धेरैचोटि, म धेरैचोटि गएका थिएँ, तर त्यहाँको नगरपालिकाको टिमले त्यो भीमेश्वर मन्दिरदेखि त्यो मन्दिर तल आसपासको ठाउँहरू जहाँ उहाँहरूले सङ्ग्रहालयको तयारी गरिरहनु भएको रहेछ, त्यहाँको वडा कार्यालयदेखि लिएर त्यहाँको त्यो बस्तीको बस्ती विकासदेखि लिएर, अनि त्यहाँ चाहिँ एउटा एडिबीले एउटा ढलको पानीबाट प्रशोधन गरेर पिउने पानीको चाहिँ परियोजना, दुईवटा परियोजना जुन चाहिँ 80-85 करोडको परियोजना रहेछ, त्यो अलि अगाडिदेखिकै उहाँहरूको तयारी होला, यो कार्यकाल आइसके पछाडिको मात्रै विषय त होइन होला। म त्यहाँ जाँदाखेरि चौतारालाई हेरेर र चरीकोटलाई हेरेर म वास्तवमै छक्क परेँ कि, हामी अलिकति पछाडि नै रहेछौँ कि, यसमा हाम्रो मात्रै पनि दोष छैन होला, हामीभन्दा अगाडिको अथवा नेतृत्वको विगतका सांसदहरूको मात्रै छैन होला, तर मलाई सोच्न चाहिँ बाध्य बनायो कि, हामीले दीर्घकालीन सोच राखेर विकासको कामहरू गर्न सकेका रहेनछौँ, खास गरी पर्यटकको पर्यटकीय हिसाबमा। यो गौरथी भीमेश्वर र दोलखा भीमेश्वर त एकअर्कामा अन्तर सम्बन्धित छ, तर कति डिफ्रेन्स छ क्या, हामी त यहाँ एउटा गुठीलाई एउटा चाहिँ के अरे यो सञ्चालक समिति या चाहिँ कुनै चिजलाई व्यवस्थित गर्न हामी सुक्यौँ यो कार्यकालमा, तपाईँको पलानचोक भगवती र कालिन्चोक भगवतीको त अन्तर सम्बन्ध छ, त्यसमा पनि त्यहाँ त अब यो मान्यता बिस्तारै बिस्तारै विकास हुने रहेछ, एकैचोटि नहुँदो रहेछ, जे होस् अलिकति हामीले पर्यटन, खास गरी धार्मिक पर्यटनलाई हामीले धेरै, अहिले मान्छेले किन मन्दिर माग्छ भन्दा ऊ भोको पोट हिँड्न तयार छ तर मन्दिरमा अगाडि गएर नमस्कार गर्नु पर्यो कि, हाम्रो समाज त्यस्तो छ भनेपछि कि त त्यसलाई चेन्ज गर्नु पर्यो, नभयो भने त्यही समाज जस्तै भइदिनु पर्ने बाध्यता पनि हामी जनप्रतिनिधिहरूलाई छ। अब प्रमुखज्यूले पनि बोल्न बाँकी भएकोले मैले धेरै कुरा जोडिनँ। यो ब्याङ्कसँगको कुरामा चाहिँ एकचोटि म नेपाल ब्याङ्कमा अन्य कामको सन्दर्भमा पनि गएको थिएँ, यो कुरा उठ्दाखेरि उहाँहरूले चाहिँ पहिला लगानी गरेको लगानी छ ऋण कर्जा त्यो चाहिँ नउठेर लौ न तपाईँहरूले पहल कदमी गरिदिनु पर्यो भन्ने अवस्थामा अहिले नेपाल ब्याङ्क रहेछ। अरू के छ त भन्दा हाम्रो पैसा अहिले उहाँहरूसँग होल्ड भएर बसेको छ। एउटा कुरा, हामीहरू अब यहाँ जो हुनुहुन्छ महत्त्वपूर्ण मान्छे हुनुहुन्छ, एउटा सेवाग्राही एउटा ब्याङ्कबाट लोन लिएको छ, उसले भन्छ त्यो ब्याङ्कमा लोन छ भन्ने कुरा कसलाई के थाहा हुन्छ र त्यहाँबाट नि मिलाइदिनुहोस् न, अनि पो तपाईँहरूलाई चाहिँ सहयोग गरेको चुनाव जिताएको अर्थ हुन्छ त, भन्छ। जब कि एक ठाउँबाट ऋण लिसकेपछि त अर्को ठाउँबाट लिएपछि उसले तिर्न त सक्दैन। व्यवसाय गर्नको लागि भन्दा पनि ऋणले ऋण तिर्नको लागि चाहिँ कर्जा सेवा लिने र त्यो व्यवसाय चाहिँ प्रवर्धन नगरिदिने भएको कारणले गर्दाखेरि त्यसको मारमा त हामी नगरपालिका चाहिँ उल्टो छौँ जस्तो लाग्छ है मलाई चाहिँ। अब यसको समाधानको उपयुक्त बाटो भनेको अब हामी त असुल उपर गर्ने गरी हाम्रो लगानी जनताले नतिरेको अवस्थामा त्यही होइन त चिरन सर, जनताले नतिरेको अवस्थामा नगरपालिकाले तिर्छ ग्यारेन्टी बसेपछि। अब अहिले हामीलाई त जहाँबाट आए पनि पैसा त आउँछ हजुर, तर पनि नगरपालिका नि सरकार हो, ब्याङ्क पनि सरकार हो भनेर उहाँहरूले भनिरहनु भएको छ क्या। भनेपछि दोषी नेता जनप्रतिनिधि मात्रै छैनौँ, दोषी तपाईँ हामीभित्र पनि छ कि भन्ने कुरा पनि आम रूपमा यो अलिकति पब्लिक प्रोग्राम पनि भएकोले म यो कुरा भन्न चाहन्छु। अब जहाँसम्म अब अपाङ्गताको कुरा अनि ज्येष्ठ नागरिकको कुरा छ, सम्बन्धित वडाले निकै धेरै मेहनत गर्दा पनि नसकेको जस्तो लाग्छ। हजुरको वडा नम्बर 6 हो, अब दूरीको हिसाबले कम नै छ त्यहाँनेरि, तैपनि अब यो औपचारिक निर्णय भन्दा पनि त्यहाँका जनप्रतिनिधि साथीहरूसँग पनि समन्वय गरेर पहल कदमी लिने कुरामा हामी चासोमा रहन्छौँ। धन्यवाद।
हस् धन्यवाद। अब हामी अन्तिममा नगर प्रमुख कृष्ण प्रसाद सापकोटाज्यूको कुरा सुन्छौँ। धेरै नगरपालिकाका आशाका कुराहरू पनि आएका छन्, उठेका सवालहरूलाई सुधार्दै कस्ता कार्यक्रमहरू आउन सक्ने छन् त्यो जानकारी पनि गराउनुहुनेछ भन्ने हामीले लागेको छ।
धन्यवाद। सर्वप्रथम त म यो रेडियो नेपालको समग्र टिमलाई नै हार्दिक धन्यवाद दिन चाहन्छु, आभार व्यक्त गर्न चाहन्छु। यदि तपाईँहरूले यो हाम्रो पालिका छनौट नगरिदिएको हुन्थ्यो भने हामी यति धेरै घनीभूत छलफल गर्ने अवसरबाट गुम्थ्यौँ। अर्को कुरा यहाँ पत्रकार साथीहरूले उठाउनु भयो कि चाहिँ काम भएको छ तर प्रचार केही पनि गर्नुभएको छैन भनेर भन्नुभएको कुरा साँचो हो, र यसले त्यसलाई केही टेवा पुर्याउँछ कि मद्दत गर्छ कि भन्ने अपेक्षा पनि हाम्रो छ। मुख्य कुरा चाहिँ के हो भन्नुहुन्छ भने नगरपालिका प्रवेश गरेपछि पारदर्शी मितव्ययिता र सुशासन, यो कुरामा हामी दृढ प्रतिबद्ध पनि छौँ र अझ यसलाई चाहिँ नयाँ उचाइमा बाँकी समय पनि नयाँ उचाइमै लैजान चाहन्छौँ। दोस्रो कुरा म यहाँ राख्न चाहन्छु कि पर्यटनको विकासमा हामीले आफ्नो प्रतिबद्धता पत्रमा जे रहेका थियौँ त्यो अनुसार चाहिँ अगाडि बढ्न सकेन भन्ने कुरा चाहिँ जो राख्नुभएको छ। घोषणा पत्र राखियो तर वस्तुगत परिस्थिति र हाम्रो चरित्र स्वभाव र यहाँको स्थितिले पनि निर्धारण गर्ने कुरा हुँदो रहेछ। हामीले चाहेको विकास गर्न नसकेको कुरा साँचो हो, तर मलाई लाग्छ पहिलो वर्ष प्रदेश सरकारसित निर्वाचित हुँदा बित्तिकै सङ्घमा भ्याइएन, जाँदै गर्दा चाहिँ 60-70 लाख झन्डै करोडको हाराहारीमा बजेटहरू चाहिँ विभिन्न मन्त्रालयमा जाँदाखेरि चाहिँ आएको थियो तर पछिल्लो चरणतिर जाँदा चाहिँ विभिन्न सरकार परिवर्तन आदि हात नमिल्ने स्वभाव नमिल्ने र कहीँ ढोकामा गएर कुर्न त्यति चाहिँ स्वाभिमानले नदिने जस्तो त्यो हिसाबले पनि बढी प्रयत्न गरिएन। दुईवटा कुरामा मात्रै प्रयत्न गरियो, एउटा महत्त्वपूर्ण कुरा अत्यन्तै आधुनिक र चाहिँ 6 करोडको पुल बन्यो, जहाँ हामी यो नगरपालिकाबाट के भन्थ्यौँ भने नेपालको कर्णाली सुदूरपश्चिम र चाहिँ हाम्रो 2 वडा 2 नम्बर र 3 नम्बर त्यस्तै थियो, त्यसलाई चाहिँ सुगम बनाउने काम त्यो पुलले गर्यो, हामी त्यसप्रति गर्व गरेका छौँ। प्रश्न उठेको पनि 4 नम्बर वडामा एउटा शीत भण्डार भव्य बिल्डिङ बनाइएको छ, त्यो अहिलेको यो वर्ष चाहिँ सदुपयोगमा पनि आएको छ परीक्षणका लागि। विभिन्न ठाउँमा बनेर चलेका छैनन्, यो सुरुवात भएको छ, आगामी वर्षहरूमा के हुन्छ त्यो गर्व गर्न लायकै छ। अब यसको चाहिँ माग अरू ठाउँमा पनि त्यो स्तरको नभए पनि साना साना चाहिँ बनाउनु पर्छ भन्ने ढङ्गले पनि आएको छ, यो सकारात्मक पक्ष पनि छ। आफैमा उपभोक्ता सेवाग्राहीहरू आफैमा चाहिँ चासो जिज्ञासा र चाहिँ आवश्यकता महसुस नगरिकन कहीँ बनाइदिएर मात्रै पनि त्यो सम्भव हुन्न। मलाई त्यस्तो अनुभूति अहिले पछिल्लो चरणमा भएको छ कि त्यो व्यवस्थापन गर्ने झिझिनी जुन सहकारीहरूले संयोजन गर्नुपर्छ त्यसलाई, अनि प्रत्येक पाइलामा चाहिँ कति टेम्परेचर दिनुपर्ने हो, त्यो तापक्रम चाहिँ होइन चिसो कति बनाउने हो भनेर पनि यसले हेरिदियोस् भन्ने जस्तो अपेक्षा राख्ने त्यो त सम्भव हुँदैन। त्यसैले एउटा मान्छेले चाहिँ 20-50 बोरा आलु ल्याउने हो भने चाहिँ राखिदिनु पऱ्यो क्या त्यति भनेर भन्नुपर्ने जस्तो। त्यसैले एकातिरबाट हेर्दा अभिभावक त महसुस गरेको जस्तो, अर्कोतिरबाट हेर्दा सबै एउटैले गर्न सक्छ त, सिओले गर्ने काम पनि त सिओले गर्नु पऱ्यो नि, नत्र सहकारीले के संयोजन गर्ने भन्ने जस्तो पनि हुने रहेछ। थोरै अनुभूति पनि मैले राखेँ यस सन्दर्भमा। र यहीँ पनि चाहिँ बुद्ध पार्क स्तूपा त बन्यो तर 1000 सिँही सुरु गरे मात्रै थियो, त्यो बुद्ध पार्क निर्माण गर्ने भन्दा पनि बढी खर्च गर्दा पनि अझ सम्पन्न भइसकेको छैन। त्यसैले त्यो चाहिँ फेरि माथिबाटै ल्याउनु पर्ने बजेट. यहाँको खर्च गर्ने हो भने अहिले भनेको जस्तो स्वास्थ्यमा, शिक्षामा, कृषिमा, पर्यटनमा के खर्च गर्छौँ हामी, त्यो सोचेर नै हो. अर्को कुरा यहीँ तपाईँहरूले भन्नुभयो, मन त छैन, उहाँले नि राख्नुभयो कि अब हामी समाजले चाहिँ कसरी हामीलाई उत्प्रेरित गर्छ, हामी कतातिर ढल्किने भन्ने कुरा पनि हुँदो रहेछ. र वडै सबै वडालाई चाहिँ पकेट क्षेत्र के को पकेट क्षेत्र बनाउने, त्यसको पहिचान गर्ने र त्यहाँका समुदाय स्तरमा पनि चाहिँ सक्रियता आवश्यक छ. त्यो भएपछि हामी यो बाँकी अवधि एक वर्षको आर्थिक वर्षको बजेटलाई चाहिँ उचित ढङ्गले इच्छा चाहना र चाहिँ आवश्यकताका आधारमा पहिचान गरेर नीति कार्यक्रम र बजेट पनि व्यवस्थापन गर्ने कुरा तपाईँहरूको बिचमा म राख्न चाहन्छु. हामीले ब्लड बैङ्क राख्ने भन्यौँ अर्थात् थेरापी सञ्चालन गर्ने भन्यौँ, एकजना कर्मचारी त्यहाँ लगेर राख्यौँ, तर त्यो गर्दै गर्दा 200 रुपियाँ चाहिँ टिकटको दिनुपर्छ भनेपछि हामीलाई चिसो महसुस भयो. निशुल्क ढङ्गले हामी गर्न चाहन्थ्यौँ, त्यहाँ 200 रुपियाँ होइन एउटा सेवाग्राहीले तिर्नु परेको कुरा पनि हामीलाई त्यति मिठो लागेन र फेरि हामीले नगरपालिकामा अर्को सञ्चालन गर्नु पर्यो भनेपछि हामीलाई यस्तो लाग्छ, त्यो व्यवहारिक हो जस्तो लाग्छ. तल्लो वर्गका मान्छेहरूले चाहिँ निशुल्क उपचार पाउन् जस्तो लाग्छ, तर फेरि त्यहाँ जोडिँदाखेरि चाहिँ ती समस्याहरू पनि आउँछन्। नर्सिङको कुरा गर्दा यहाँ चाहिँ बहुप्राविधिकमा चाहिँ भन्नुहोस् न देशैभरिका धेरै ठुलो सङ्ख्यामा चाहिँ नर्सिङ पढाइराखेकै छन्। यो त देशकै समस्या पनि छ, समग्र देशमा राज्यले पनि त्यसलाई उचित ढङ्गले संयोजन गर्न सकिरहेको छैन, विदेश गइरहेको छ त्यो पैसा, हामीले त्यो महसुस गरेका छौँ. दुर्गा प्रसाईकै कुरा गर्न अरू ठिक होलान्, तर चाहिँ हेर्नुहोस् न त्यो मेडिकल कलेज सञ्चालन गर्ने कुरा जसका नजिक पुगेर पनि जे जे गर्दाखेरि पनि उनले सञ्चालन गर्न पाएनन्, त्यो मलाई ठिक लागिरहेको छैन. संस्थागत हिसाबमा, आस्थाका हिसाबले, पार्टीगत हिसाबले कसले के भन्छ भन्ने एउटा कुरा हो, ती विदेश जाने र विदेशमा पैसा लगेर पढ्नुपर्नेहरूले यहीँ त्यो होइन सञ्चालन हुन दिएको भए त के हुन्थ्यो र? अहिले यत्रो विद्रोह गरेर चाहिँ मान्छे मर्नेसम्मको चाहिँ पनि व्यक्ति रूपमा उसलाई नै समस्या छ. उदाहरणको लागि मैले धेरै व्याख्या त नगरौँ, स्वास्थ्य सुधारका लागि जे कार्यक्रम हामीले सञ्चालन गऱ्यौँ अहिले पछिल्लो चरणमा उहाँले राख्नुभयो नि त मिठो ढङ्गले, यति हजार दिने गरेका छ, यतिपल्ट जाँच गर्ने गरेका छ, यो पौष्टिक तत्त्व दिने लगायतका चर्चा उहाँहरूले गर्नुभयो नि. उहाँले भनेपछि मलाई पनि गहिरो ढङ्गले चाहिँ अनुभूति भयो, भनेपछि यो कार्यक्रम धेरै राम्रो गरेछौँ हामीले जस्तो चाहिँ अनुभूति भयो. हामीले कृषिमै अझै जति सिँचाइमा चाहिँ लगानी गरेका छौँ अझ राम्रो सम्भावना हेरेर गर्ने, पर्यटनको क्षेत्रमा कहाँ कहाँ त्यस्ता सम्भावना छन् वैज्ञानिक योजना बनाउने कुरामा, अझ स्वास्थ्य शिक्षामा पनि चाहिँ अझ राम्रो गर्ने यो हाम्रो प्रतिबद्धता. यसैलाई राम्रो गर्न सक्यौँ भने अरू धेरै नयाँ सोचेर पनि हुँदैन. अब एक वर्षको बिचमा जति जे कर्म गरेका छ त्यसप्रति सन्तुष्टि लिने कुरा पनि हो. फेरि मान्छेले सन्तोष गर्यो भने विकास पनि हुन सक्दैन. यसलाई द्वन्द्वात्मक ढङ्गले अर्थात् तुलना गरेर हेर्ने कुरा, द्वन्द्वात्मक ढङ्गले चाहिँ बुझ्ने र त्यसलाई महसुस गर्ने र कार्यान्वयन गर्ने कुरा नै महत्त्वपूर्ण कुरा हो. तालिमबाट केही भएन पनि होइन, तालिमबाट सबै चिज भएको छ पनि होइन, हरेक चिजलाई हामीले द्वन्द्वात्मक ढङ्गले हेर्नपर्छ. मैभित्र पनि सकार र नकार दुवै पक्षहरू छन् भनेर बुझ्नुपर्छ. केही तालिमहरू बालुमा पानी हाले जस्तो नि भएको छ, केही तालिमहरू प्रभावकारी पनि बनेका छन्। हेर्दा त चाहिँ पार्लर भन्ने छ नि, पार्लर पैसा धेरै त्यसैमा आउने, गलैँचा तालिम दिएर नगरभरि नै चाहिँ अलिक प्रभावकारी भएको छ भने त्यही भएको छ. त्यस्तै सिलाइ कटाइले पनि चाहिँ हरेकले रोजगारी पाएका छन्। हरेक चिजका सकार र नकार पक्षहरू हुन्छन्। हामीले गरे सबै राम्रो अनि हामीले गरे चाहिँ अलिअलि आलोचना गरे पनि बर्बाद भयो भन्ने मलाई त्यस्तो लाग्दैन. त्यहाँदेखि हामीले सापेक्षिक रूपमा होइन द्वन्द्वात्मक ढङ्गले हेर्नपर्छ दुवै पाटाहरू, होइन एउटै सिक्काका दुईवटा पाटा जसै गरी हामीले हरेक चिजको चाहिँ विश्लेषण गर्ने र कमी भएका कुराहरूलाई सच्याउने कुरा नै महत्त्वपूर्ण कुरा हो भन्ने मेरो बुझाइ छ. त्यसैले जुन कार्यक्रम यहाँ आयोजना गरिदिनु हो, हामीले यति छलफल गर्ने अवसर पायौँ, आफ्ना कमी कमजोरीहरू पनि देख्यौँ, राम्रा कामप्रति हामी प्रोत्साहित पनि जो भएका छौँ, अझ यसलाई व्यवस्थित र वैज्ञानिक तरिकाले यसलाई सञ्चालन गर्ने कुरा, अझ रचनात्मक ढङ्गले अगाडि बढाउने कुरामा हामी दृढ प्रतिबद्ध छौँ र हामीले जनताको बिचमा अथवा मतदाताको बिचमा हामीले जे प्रतिबद्धता व्यक्त गरेका छौँ अन्तिमसम्म अगाडि र पछाडिको चाहिँ मूल्याङ्कन गर्दाखेरि चाहिँ हामी ठिकै छ, यिनीहरू इमान्दारै थिए, मतदाताको हितमै काम गरेका थिए भन्ने एउटा पुष्टि गर्ने ढङ्गले गर्ने इच्छा शक्ति छ, त्यही अनुसार हामी काम गर्छौँ. यो प्रतिबद्धता पनि यहाँहरूको बिचमा जाहेर गर्दै मेरो भनाइलाई पनि यही अन्त गर्छु.
आजको बहसले चाहिँ के देखायो भने चौतारा साङ्गाचोक गढी नगरपालिका केवल विकासको सम्भावना भएको पालिका मात्र होइन, जोखिम र चुनौती दुवै भएको पालिका पनि हो। पर्यटन, अर्थतन्त्र, कृषि, स्वास्थ्य, शिक्षा, विपद व्यवस्थापन यी सबै बीच सन्तुलन नै भविष्यको मुख्य आधार बन्नेछ यो पालिकाको। स्थानीय सरकारका काम कारवाहीमा चासो, चिन्ता, सहभागिता र खबरदारी गर्न तपाईँ नागरिकहरूले चाहिँ कहिले पनि नछोडौँ भन्दै आजको बहस हामी टुङ्ग्याउने तर्खरमा छौँ। आवश्यक सहजीकरणका लागि नगर प्रमुख कृष्ण प्रसाद सापकोटा, उपप्रमुख सीता थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे लगायत रेडियो नेपालका संवाददाता हुनुहुन्छ जीवन श्रेष्ठ, उहाँलाई पनि धेरै धेरै धन्यवाद। अनि सूर्य तामाङलाई पनि सहजीकरणका लागि यहाँले गर्नुभएको सहयोगका लागि धेरै धेरै धन्यवाद। हामी यसरी नै सातै प्रदेशको विभिन्न ठाउँहरूमा यात्रा गर्ने क्रममा चाहिँ यहाँ आइपुगेका हौँ चौतारा साङ्गाचोक गढी नगरपालिकामा। यो नगरपालिकामा सञ्चालन भएको स्थलगत बहसबाट साथी मनुका कुँवरसँगै रिता तिमल सिन्हा बिदा हुन्छु। नमस्कार।